أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وما أنزلنا عليك الكتاب إلا لتبين لهم الذي اختلفوا فيه وهدى ورحمة لقوم يؤمنون. وما أنزلنا عليك الكتاب إلا لتبين لهم الذي اختلفوا فيه وهدى ورحمة لقوم يؤمنون. والله أنزل من السماء ماء فأحيا به الأرض بعد موتها إن في ذلك لآية لقوم يسمعون. صدق الله العلي العظيم. وما أنزلنا عليك الكتاب, اور ہم نے تم پر یہ کتاب اس لیے اتاری ہے تاکہ لوگوں کے سامنے قرآن کی باتیں کھول کھول کر بیان کریں جن میں یہ لوگ اختلاف کر رہے ہیں. وَهُدًى وَرَحْمَةً لِقَوْمِ يُؤْمِنُونَ, اور یہ کتاب ہدایت ہے, رحمت ہے مومنین قوم کے لیے. وَاللَّهُ أَنزَلَ مِنَ السَّمَاءِ, اور اللہ تبارک و تعالیٰ ہی نے آسمان سے پانی برسایا اور پھر زمین کو مرنے کے بعد اس پانی سے دوبارہ زندگی عطا کی. ان فی ذلک لآیۃ لقوم یسمعون, اور اس میں نشانی ہے سننے والی قوم کے لیے. یہ پارہ نمبر 14 سورۃ النحل کی آیت نمبر 64 اور 65 دو آیت آپ کے سامنے پڑھی. قرآن کریم ایک بہت بڑی نعمت ہے, بہت بڑا انعام ہے جو اللہ پاک نے نبی اکرم صلی اللہ علیہ وسلم کو عطا فرمایا, اور ان کے واسطے سے اللہ پاک نے ساری امت کو عطا فرمایا. گویا ایک تو قرآن کریم عطا فرمایا, وما انزلنا علیک الکتاب, اور دوسری بات قرآن کریم کو کھول کھول کر وضاحت کے ساتھ, تفسیر کے ساتھ لوگوں کے سامنے بیان کریں. Explain the تفسیر of the Quran in front of the people. یہ اللہ نے اپنے نبی صلی اللہ علیہ وسلم کو یہ عمل عطا فرمایا, اس لیے کہ قرآن کے حقائق, ڈیپ باتیں جو ہیں, احکام ہیں, رول اینڈ ریگولیشن ہے, معارف اور اس کے عقائد, یہ سمجھنا مشکل اللہ پاک نے نبی اکرم صلی اللہ علیہ وسلم کو بیان فرمایا کہ یہ لوگ اختلاف کر رہے توحید میں, نبی صلی اللہ علیہ وسلم کی رسالت میں, قیامت میں دوبارہ زندہ ہونا ہے یا نہیں ہونا ہے اس کے بارے میں, پھر مذہب کے بارے میں کون سا مذہب صحیح کون سا غلط, پھر عقائد کے بارے میں, بلیف میں کس کی کیا بلیف ہے کس کی کیا بلیف ہے, اسی طرح اعمال میں کون کیسے اعمال کرتے ہیں, ان تمام کے اندر ان کا اختلاف ہے. فرمایا ان اختلاف میں میرے قرآن کریم کو ان کے سامنے وضاحت کے ساتھ بیان کیجیے. اب یہ آپ کہیں گے کون سی شرح ہے, کون سی کمنٹری ہے, قرآن کی کون سی تفسیر ہے جو نبی صلی اللہ علیہ وسلم نے ہمارے سامنے بیان فرمائی. فرمایا وہ تفسیر احادیث مبارکہ ہے, صحیح احادیث ہے, بخاری شریف, مسلم شریف, ترمذی شریف, ابو داؤد شریف, نسائی شریف, جتنی بھی احادیث ہے سنت رسول صلی اللہ علیہ وسلم, جتنی بھی ہے وہ اس کی وضاحت ہے. ایکسپلینیشن آف دا قرآن از احادیث اینڈ سنت آف رسول صلی اللہ علیہ وسلم, کلیئرلی. ام المومنین عائشہ رضی اللہ تعالیٰ عنہ سے پوچھا گیا کہ نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں اللہ نے قرآن میں فرمایا وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ, बेशक आपको सबसे अजीम अखलाक दिए गए हैं, तो आप बताइए कि खुल्क अजीम क्या है। सिद्दीका फरमाती है कान खुल्कुहु अल कुरान, नबी सल्लल्लाहु अलैहि वसल्लम के अखलाक कुरान थे, कुरान थे। गोया एक एक आयत को तुम पढ़ते जाओ और अल्लाह के नबी की जिंदगी को देखते जाओ, बिल्कुल शुरू से लेकर एंड तक। इसलिए कुरान करीम में फरमाया अल्लाह पाक ने अकीमुस्सला स्टेबलिस्सला परफॉर्म सला, कैसे पढ़ना है कुरान में कहीं वजाहत नहीं है कि फजर में इतनी रकात, जोहर में इतनी रकात, मगरिब में इतनी रकात, असर में इतनी नफल, इतनी सुन्नत, इतनी फर्ज, इतनी वाजिब, फुला रकात में फुला पढ़ना है, फुला रकात में इतने कितने वाजिब है, कितने फराइज है, कितने मुस्ताबात है, कितने है भी कहीं नहीं है। बल्कि अल्लाह ने दूसरी जगह पर वाकिमिस्सलात तरफ़ नहार वज़ुलफ़ मिन अल्लैल, सुबह में और शाम में नमाज पढ़ो, इसका क्या मतलब। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कुरान की इस आयत को वाजे करके बतलाया कि फजर कब पढ़नी है, जोहर कब पढ़नी है, कब से कब तक पढ़नी है, असर कब तक पढ़नी है, ईशा कब पढ़नी है, मगरिब कब पढ़नी है, किन सी कौन सी रकात में क्या पढ़ना है, कितने फराइज है, कितने वाजिबात है, कितने नवाफिल है, ये सारी बातें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने समझाई है। इसी तरह हर मिसाल को ले लो, जकात को ले लो, कुरान में है बस वाह तो जका, जकात कैसे देना है, कब देना है, कितनी देना है, किसमें से जकात देना है, किसमें से नहीं देना है, उसको भी आन फरमाया। इसी तरह रोजे रखो, कैसे रखना है, ओ तुमको सफेद धागा काले धागे में नजर आए फिर रोजा तो, कैसे सफेद धागा, वो साहबी ने तो धागा भी तकिए के नीचे रख दिया, वो नहीं समझ पाए ना, तो धागा सफेद और काला तकिए के नीचे रख दिया, जाहिरी बात है तकिए के नीचे और फिर घर में, और उनका घर तो छोटे छोटे होते थे तो अंधेरा ही है, तो जब तक सुबह धागा नजर नहीं आया तक खाते रहो। अल्लाह के हबीब साहब फरमाया तेरा तकिया भी पीलो भी बहुत बड़ा है कि तुझे नजर ही नहीं आया, वहां ये मतलब नहीं है। इसे सुबह सादिक मुराद है, सुबह काजिब और सुबह सादिक मुराद है कि रोजा कब शुरू होता है, ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने समझाया। हज कैसे भरना है, उमरा कैसे करना है, सूद कब है, क्या सूद है, सूद में क्या क्या चीज हराम, सारी चीजें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वजाहत के साथ बयान फरमाई है। इसलिए कुरान की शरह करना, कुरान की तफसीर बयान करना ये बहुत बड़ा इनाम है। खुद अल्लाह अपने नबी से कह रहे हैं कि इन आप पर मैंने कुरान को उतारा है, उसको खोल खोल कर लोगों के सामने इसको बयान कीजिए। लितुबय्यिना लहुम अल्लज़ीना इख्तलफू फी, सहाबाए किराम सीखते सिखाते थे, सीखते थे। हदीस शरीफ में आता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मस्जिद नबवी में तशरीफ लाए तो दो जमात सहाबा की दो जमात बैठी हुई थी। The one jamaat was one side. Yazkurun Allah. They used to make zikr of Allah tabarak wa ta'ala. Dusri jamaat Quran ko sikhti sikhati. Quran ke maani, Quran ke alfaz. Ek dusre ko sikhate the. Nabi Akram sasam ghar mein se tashreef laaye. Dekha dono jamaat hai. Idhar Allah ka zikr karne ke liye baithe. Idhar Quran sikhne sikhane mein baithe hain. Farmaya kilahuma khair. Dono jamaat khair par hai. Dono jamaat khair par hai. Phir Nabi Akram sasam farmaya. इन्नमा बुइस्तु मुअल्लिमा, मैं तो दुनिया में मुअल्लिम टीचर बनाकर भेजा गया हूं। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम उस जमात में बैठ गए जो कुरान को सीखने सिखाने वाली थी। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम वहां पर बैठ गए। असहाबे सुफ्फा 400 सहाबा, काम क्या था उनका, उनका काम यही था कि बस कुरान को सीखना सिखाना, अल्लाह के हबीब से सीखते थे फिर एक दूसरे को सिखाते थे कुरान को। हत्ता के ओहद के मैदान में 70 सहाबा, द कंपेनियंस अप्रोक्सीमेटली 70 सहाबा, दे बिकेम शहीद, शहीद हो गए तो 10-10 को एक एक कबर में सुनाया गया, दो दो चार चार 10-10 को एक कबर में, रिवायत में आता है 10 सहाबा को एक साथ एक कबर में। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम फरमाया जिसको कुरान ज्यादा याद है उसको पहले सुनाओ, उनको आगे रखो, फिर जिसको याद है, फिर जिसको, इनको 50-30 सिपारे याद है, इनको आगे, इनको 25, इनको नंबर 2, इनको 21, इनको नंबर 3, इस तरीके से सहाबा किराम को कुरान में कब्र में रखो। और फिर दफन करने के बाद फरमाया इन्नी शहीदुन लक यौमल कियामा, ओ मेरे साहब तुम बड़े अच्छे हो, कयामत के दिन में तुम्हारे ईमान की, कुरान की, इस्लाम की गवाही दूंगा। ये अल्लाह के हबीब ने फरमाया। हजरत अली रजी अल्लाह तआला अनु का वाकिया नकल किया है इब्न कसीर ने, इसको नकल किया तफसीर में। अल्लाह अकबर। हजरत अली अबू सईद खुदरी साहबे किराम नबी सल्लल्लाहु अलैहि वसल्लम जा रहे थे, रास्ते में तस्मा टूट गया। तस्मा का क्या माना? द स्ट्रिंग ऑफ द शू, इसको वो रस्सी बोलते हैं। उस जमाने में रस्सी होती थी, अब तो पट्टी होती है। अब उस जमाने में रस्सी होती है, दो रस्सी ऐसी तो यहां पर चप्पल पर पहनते हैं ऊपर, तो वो उसको शूलेस जिसको कह दिया, उस जमाने शूलेस कह दो, लेकिन वो चप्पल शूज, चप्पल की जो रस्सी होती थी उसको अरबी उर्दू में कहते तस्मा। वो तस्मा टूट गया अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम का, तो आपने चप्पल को छोड़ दिया। तो हजरत अली रजी अल्लाह तआला अन्हु वो चप्पल को बनाने लग गए, बैठ गए, चप्पल को बनाने के लिए बैठ गए, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और साहबे अकरम आगे चलने लगे, जाने लगे। चलते चलते नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया मेरे साहबो, जैसे मैं कुरान की शरह बयान करता हूं इन लोगों के सामने जो कुरान का इनकार करते हैं, ये उनके सामने मैं कुरान की वजह से आर्ग्यूमेंट करता हूं कि कुरान सच्चा है, कौन सा मजहब सच्चा है, क्या है, वगैरह वगैरह, एक दिन ऐसा आएगा कि लोग मेरी शरा यानी कुरान की कमेंट्री तफसीर के बारे में भी लड़ाई करेंगे और तफसीर का इनकार करेंगे। अल्लाह के हबीब ने फरमाया इनको, साहबा को फरमाया मेरी उम्मत में एक फर्द है जिनके सामने ये लोग कुरान की तफसीर का इनकार करेंगे और अपनी तफसीर बयान करेंगे। अपनी तफसीर, कुरान की जो तफसीर है साहबा और नबी सल्लल्लाहु अलैहि वसल्लम से, उसका इनकार करेंगे। अबू सईद खुदरी रज़ियल्लाहु अन्हु फरमाते या रसूल अल्लाह बताओ ना वो कौन है जिनके साथ जिहाद होगा कुरान के बारे में जिहाद, हाँ कौन है वो? फरमाया वो जो मेरी चप्पल सीधी कर रहा है, इशारा किया किसकी तरफ? हजरत अली रजी अल्लाह तआला की तरफ। अबू सईद खुदरी दौड़े, फरमाया तुम्हें पता है नबी सल्लल्लाहु अलैहि वसल्लम ने तुम्हारे लिए क्या बयान फरमाया कि एक वक्त आएगा कि लोग कुरान की गलत मीनिंग बयान करेंगे और कुरान करीम की तफसीर और नबी सल्लल्लाहु अलैहि वसल्लम की बातों का इनकार करेंगे। तो हजरत उस वक्त जिहाद तुम्हारे साथ होगा, अल्लाह के हबीब ने फरमाया। तो हजरत अली ने ऊपर देखा उनका चेहरा और बस सर नीचे करके अपने काम में लग गए, ऐसे जैसे जानते ही नहीं है, जानता हुआ कि पहले से मालूम है मुझे, ऐसे ही एक्ट किया उन्होंने। वक्त आया, कौन सा वक्त? वो वक्त आया हजरत अली रजी अल्लाह तआला का, जब हजरत अली रजी अल्लाह तआला अमीरुल मोमिनीन बने। वो बात नबी सल्लल्लाहु अलैहि वसल्लम ने कब बयान फरमाई थी, वो वक्त आ गया। अब हजरत मुआविया रजी अल्लाह तआला और हजरत अली रजी अल्लाह तआला दोनों साहबा में, साहबा किराम में जो जंग हुई थी, अंडरस्टैंडिंग में कुछ डिफरेंट था, मिसअंडरस्टैंडिंग थी, जिसकी वजह से उनके अंदर में जो जंग हुई थी, कई साहबा किराम शहीद हुए, उसमें एक आदमी को हाकिम मुकरर किया, जज मुकरर किया, ताकि वो फाइंड आउट करे कि ये सियासी मामले में कौन सा ग्रुप सही है, हजरत मुआविया का या हजरत अली का। तो ये आदमी जिसको खारजी कहा जाता है, खारजी, ये आदमी हजरत अली के साथ था और उसने कहा हकम मेरे और आपके लिए और उम्मत के लिए कुरान है, तुमने इस आदमी को क्यों हाकिम बनाया, तुमने इसको क्यों जज बनाया, तुमने कुरान का इनकार किया, अली तुम काफिर बन गए ना, उसबिल्ला तुम मुशरिक बन गए, तुमने इनको क्यों जज बनाया, हुक्म करने वाला हाकिम अल्लाह है, वो जो कहे वही होगा, ये क्या बात है तुम अपनी तरफ से मुकरर कर रहे हैं। हजरत अली के मुखालिफ हो गया एकदम, और दौड़ते हुए बाजार में कहने लगा, रूही अल जन्ना, जन्नत चाहते हो तो हजरत अली की खिलाफत को कत्ल खत्म करो, उनको शहीद करो। हजरत माविया भी काफिर है नाउज़ बिल्ला, हजरत अली भी काफिर नाउज़ बिल्ला, इनको खत्म करो और इनको इनकी इनकी खिलाफत को खत्म करो तो ही हमारा मसला हल होगा। हजरत अली रजी अल्लाह तआला अन्हु की जंग हुई उन खारजियों के साथ, ये खारजी जमात पैदा हुई हजरत अली के जमाने में जो साहबा को गाली देने वाली हैं, कितने 4000 को खत्म कर दिया गया। हजरत अली की जंग शुरू हुई, 4000 अप्रोक्सीमेटली खत्म हो गए, मर गए खारजी। हजरत अली की साहबा किराम ने जंग की, जंग खत्म होने के बाद हजरत अली रजी अल्लाह ताला उन्होंने फरमाया, जाओ लाश में एक आदमी होगा जिसका सिर्फ गोश्त होगा, यानी बोन्स नहीं है, उसका एक हाथ खाली गोश्त है, जाओ देख कर आओ। साहबा किराम इस लाश को तलाश करने के लिए गए तो वापस आए, हजरत अली से कहा, वहां तो ऐसा आदमी है ही नहीं लाश बॉडियों में। कहा नहीं, मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुझे कहा है कि उन लाशों में एक बॉडी ऐसी होगी, मेरे नबी कभी झूठ नहीं बोलता। कहा था कब? वही जब बात हुई थी तब कहा था, जाके तलाश करो। जब गए तो बराबर तलाश किया तो एक आदमी को देखा कि जिसका एक हाथ सिर्फ गोश्त था, हड्डी नहीं थी, गोश्त का टुकड़े की तरह। तो उस वक्त उनको उठा के ले आए साहबा किराम, फरमाया मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने सच कहा है, उस वक्त कहा था कि उन लाशों में एक आदमी होगा जो उस वक्त जमीन में सबसे बदतरीन आदमी होगा। देखो कब कहा था अल्लाह के हबीब ने, और कब हजरत अली का जमाना आ रहा है, और कब ये बात सच हो रही है। ये इसीलिए हुआ कि इन्होंने कहा था कि कुरान की तफसीर तुम जो बयान करते सही नहीं है, हम कुरान का मीनिंग गलत गलत वो बयान करते थे, और इस तरीके से उन्होंने फैसला गलत किया हजरत अली रजी अल्लाह ताला अन्हु और हजरत मुआविया और हाकिम के लिए। तो कुरान की शरह जो है ना, कुरान की तफसीर, ये बहुत बड़ी जिम्मेदारी है, बहुत बड़ी नमत है। अल्लाह के हबीब अगर बयान न करते तो मुझे भी पता ना होता नमाज कैसे पढ़नी है, रोजा कैसे रखना है, यह मस्जिद क्या है, फुला क्या है, यह माँ कौन है, बहन कौन है। हुर्रिमत अलैकुम की तफसीर फरमाई, अल्लाहु अकबर। इब्न मसूद रजी अल्लाह ताला अन्हु के पास एक आदमी एक औरत आई और कहा, तुम कह रहे हो गोदना, गोदने का माना क्या है, वो सुई से ऐसे सुराख करके फिर वो कोई टैटू बनाते हैं जिसको गोदना बोलते हैं, ये टैटू बनाते हैं, तुम कहते हराम है, कुरान में कहां है बताओ। इब्न मसूद उमर के सामने औरत कहने लगी, कुरान में कहां है बताओ, मैंने तो पूरा कुरान पढ़ा है, कुरान में कहीं नहीं है। हजरत अब्दुल्लाह इब्न मसूद फरमाते, जाओ वापस कुरान पढ़ो मिलेगा। वापस उसने पूरा कुरान पढ़ा, कहीं नहीं मिला उसको, टैटू का जिक्र तो है ही नहीं कुरान में। तो वापस आई, कहा नहीं है, कहा मैं कहता हूं है, कहां है, कहा कुरान में है, मा आताकुम रसूल फखुजूहु वमा नहाकुम अनहु फंतहू, जिस बात से नबी सल्लल्लाहु अलैहि वसल्लम तुमको हुक्म दे उसको करो, और जिससे मना किया उससे रुक जाओ। और मेरे नबी ने हदीस में इसी आयत की शरह की है, क्या हराम है क्या हलाल है, वहां लिखा है टैटू क्या है, जाओ। वो समझ गई बात, कुरान की शरह। अगर अल्लाह के हबीब शरह न करते तो क्या होता। हजरत उमर रजी अल्लाह तआला अन्हु डरते थे कुरान की तफसीर को बयान करने के लिए, कोई आसान काम नहीं है, कोई आसान काम नहीं है, डरते थे। हजरत उमर रजी अल्लाह तआला अन्हु मिंबर पर बैठे हैं और 30वें सिपारे में एक सूरत पढ़ने लगे, उसमें लफ्ज आया वो अब्बा, कुरान में है 30वें वो अब्बा, फरमाया इसका माना घास है, ग्रास घास है। थोड़ी देर के बाद कहा, उमर खामोश हो जा, तुझे क्या मालूम अल्लाह की या शायर उसका और कोई मतलब हो, तू कौन सा तफसीर करने वाला है। उमर रजी अल्लाह तआला खुद फरमाते हैं, मालूम होता है सहाबा किराम के सामने कुरान की तफसीर کہنے کی سمجھنے کی بڑی اہمیت تھی، بہت عظمت تھی. عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ جو ہے وہ تفسیر بیان کیا کرتے تھے، ابن مسعود بڑے مفسر تفسیر بیان کرتے تھے. ایک مرتبہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ فرماتے ہیں، سبحان اللہ، فرمایا مجھے لفظ کیا کہا جی، ما من آیت آیت الکتاب فیما انزل اين انزل متى انزل، مجھے پتا ہے قرآن کی ایک ایک آیت کے بارے میں، کس انسان کے بارے میں یا کس چیز کے بارے میں نازل ہوئی ہے، کب نازل ہوئی، کہاں نازل ہوئی، مجھے سب پتا ہے. اس زمانے میں جتنے صحابہ موجود ہیں جنہوں نے نبی صلی اللہ علیہ وسلم کو دیکھا ہے، ان تمام میں جنہوں نے نبی صلی اللہ علیہ وسلم کو دیکھا ہے ان تمام میں الحمدللہ ابن مسعود فرماتے ہیں میں سب سے بڑا قرآن کا مفسر تفسیر جانتا ہوں، مجھے پتا ہے، اس لیے کہ میں نے نبی صلی اللہ علیہ وسلم کے ساتھ ہر ایک آیت کے بارے میں میں نے سمجھا ہے، سنا ہے. اس بات کا جب یہ بات بیان کی صحابہ کرام، تو امیر المومنین حضرت عمر کے سامنے جا کر کہا، حضرت عمر ابن مسعود ایسی بات کرتے، فرمایا ابن مسعود سچ کہہ رہے ہیں. کیا فرمایا؟ سچ کہہ رہے ہیں، ان کی ہمت ہے، ان کی طاقت ہے اور ان کا قوت حفظہ ہے تفسیر بیان کرنے میں. اللہ اکبر، ابن مسعود رضی اللہ تعالی عنہ قرآن کی تفسیر، معلوم ہوتا ہے قرآن کی تفسیر میں جتنی احادیث جب کبھی بھی نبی علیہ السلام نے بیان فرمائی وہ احادیث کے سامنے موجود، ہمارے سامنے موجود ہے، بخاری میں ہے، مسلم میں ہے، ترمذی میں، کتاب الطہارت، کتاب الصلاۃ، کتاب الزکات، سارے کتاب بڑی ہوئی ہے، یہ سب قرآن کی شرح ہے. کتنا حافظہ، ابو ہریرہ فرماتے ہیں زمانے کا بادشاہ مروان ابن الحکم، اس نے بلایا حضرت ابو، آؤ میری مجلس میں آؤ، بادشاہ تھا یہ، اور اپنے ایک عالم کو پیچھے کا پردے کے پیچھے تم لکھنا میں حدیث پوچھتا ہوں، ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو میں دیکھنا چاہتا ہوں ان کا حافظہ کیسا ہے، نبی کی حدیث سچ بیان کرتے جھوٹ بیان کرتے یا آگے پیچھے کرتے یا ایڈنگ کرتے یا انکریز کرتے یا ڈیکریز کرتے، مجھے دیکھنا ہے. حضرت ابو ہریرہ کتنی حدیث، 400 حدیث پوچھی، 400 حدیث، اور پیچھے پردے کے پیچھے لکھ رہا جو جو حدیث کی پوچھنا شروع کر دیا. چلے گئے، ٹھیک ہے مجلس ختم. ایک سال کے بعد دوبارہ بلایا حضرت ابو ہریرہ سے، اور وہی حدیث جو لکھی ہوئی تھی دیکھ لی بادشاہ نے، سامنے رکھی اور پھر پوچھنا شروع کیا. ایک سال کے بعد وہ 400 حدیث. اللہ اکبر، ابو ہریرہ فرماتے ہیں کہ میں نے لفظ بلفظ، ایک لفظ عید نہیں کیا، ایک لفظ لیس کم نہیں کیا، وہی جو انہوں نے پوچھا تھا اور میں نے بیان کیا تھا وہی ایک سال کے بعد میں نے دوبارہ بیان کر دیا. وہ صحابہ تھے جنہوں نے اتنی محنت کی، وہ حدیث کے بھی حافظ تھے. آپ چلے جاؤ نا یہاں، کہاں جاؤ گے، یہ ازبکستان، ازبکستان ہے، ہمارے شیخ الحدیث حضرت مولانا حنیف صاحب دام برکات وہاں تشریف لے گئے تھے، فرمایا وہاں ایک قبرستان ہے، اس قبرستان میں 500 یا اس سے زیادہ محدثین کی قبر ہے. محدثین دو شرط کے اوپر اس قبرستان میں دفن کیا جاتا تھا، اگر دو شرط اس محدث میں ہے، دو چیزیں ہیں، تو اس قبرستان میں دفن ہے ورنہ دفن نہیں. دونوں شرط کیا تھی؟ ایک تو محدث کا نام محمد ہونا چاہیے، محمد. نمبر دو، 100,000 حدیث اور اس سے زیادہ کا حافظ ہونا چاہیے. ہمارے جتنے 500 سوئے ہوئے ہیں یہ سب کے سب محمد ہے اور ان کو 100,000 سے زیادہ حدیث یاد ہے. اسی لیے ہدایت جو ہماری کتاب بہت بڑی ہے 4 جلدوں میں، ان کا نام، ان کو بھی 100,000 سے زیادہ حدیث یاد تھی لیکن نام محمد نہیں تھا، ان کو دفن نہیں کیا. اس لیے قرآن پڑھنا، قرآن کو سمجھنا، قرآن کی تفسیر، صحابہ کرام حضرت مسروق رحمت اللہ علیہ مدینہ منورہ سے وہاں گئے عراق غالباً ایک آیت کی تفسیر سیکھنے کے لیے. وَمَنْ يُؤْتِ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا کی تفسیر میں لکھا ہے کہ اللہ جس کو قرآن کی تفسیر دے دیتا ہے وہ اللہ کا چنا ہوا بندہ ہے. ایک آیت کو سمجھنے کے لیے وہاں گئے, دیکھا عراق میں نہیں پر وہ شام ہے, تو وہاں سے پھر شام گئے ایک آیت کی تفسیر سیکھنے کے لیے. کہا شوق ہے لوگوں میں. ابن ماجہ کی روایت ہے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب کوئی بندہ قرآن کی تفسیر یا قرآن کی الفاظ یا اس کے معنی کو سمجھانے کے لیے بیٹھتا ہے تو اللہ فرشتے اس مجلس کو ڈھانپ لیتے ہیں اپنے پروں کے ساتھ. اس مجلس کو فرشتے ڈھانپ لیتے ہیں. اور آگے روایت میں ہے سبحان اللہ, اللہ فرشتوں کے سامنے اس مجلس کا ذکر کرتا ہے اور کہتا ہے میں اس بندے کا جو بیان کر رہا ہے لوگ سن رہے ہیں ان کا ذکر ان سے بہتر جگہ اوپر اور ان سے بہتر مجلس فرشتوں کی مجلس میں ان کا ذکر کرتا ہوں. اسی لیے علماء کہتے ہیں قرآن کی تفسیر کو ختم کرنے کی فکر نہ کرو. علماء کرام نے کتنی محنت کی ہے, تفسیر لکھی گئی 400-400 جلد میں, 100-100 جلد میں, 40-40 جلد میں, 80-80 جلد میں, 20-20 جلد میں, 20-20 سال لگا دیے, 40-40 سال لگا دیے انہوں نے قرآن کی تفسیر کے لکھنے میں. ہمارے استاد کہا کرتے تھے یہ نہ کہو کہ میں قرآن کی تفسیر ختم کروں گا, بلکہ یہ کہو کہ میں قرآن کی تفسیر کرتے کرتے اپنی زندگی ختم کروں گا. دونوں میں فرق ہے نا, قرآن کی تفسیر کون ختم کر سکتا ہے, کوئی کسی میں طاقت نہیں, اپنی زندگی قرآن میں کھپائیں گے. الحمدللہ ثم الحمدللہ تحدیث نعمت. جی آج 15واں سال میرا اس مسجد میں چل رہا ہے, دیوبند سے ہم نے تفسیر شروع کی الحمدللہ. جی اور ہم سوچتے تھے کہ نہیں تفسیر ضرور کریں گے. جی آج الحمدللہ یہ سورۃ النحل 14واں پارا کی یہ ختم ہوگی انشاءاللہ کچھ دنوں کے بعد. 14 پارے ہوئے 14 سال میں الحمدللہ. اور اللہ سے دعا بھی کرتا ہوں اللہ مجھے بھی اخلاص دے, سننے والوں کو بھی اخلاص دے, اور اسی پر سنتے سنتے ہم اپنی زندگی گزار دیں. اور اللہ جزائے خیر دے ہمارے ان ریکارڈنگ کرنے والوں کو بھی کہ جو ریکارڈنگ میری تفسیر کرتے ہیں شروع سورہ فاتحہ سے لے کر آج تک کا درس ہماری تفسیر رسالے پر موجود ہے. کبھی کوئی پڑھے گی, پڑھتے ہیں لوگ دنیا میں سنتے ہیں الحمدللہ. اللہ تعالیٰ سب کو قبول فرمائے. اس لیے قرآن کی تفسیر کرتے کرتے زندگی ختم کرنی ہے, یہ ہمارے اکابرین کا طرز رہا ہے, انہوں کی زندگی اسی میں ختم ہو گئی قرآن کے پڑھنے میں, سمجھنے میں, سمجھانے میں. اللہ کیا کہہ رہا ہے وَمَا أَنزَلْنَا عَلَيْكَ الْكِتَابَ إِلَّا لِتُبَيِّنَ لَهُمُ الَّذِي اخْتَلَفُوا فِيهِ وَهُدًى. یہ قرآن ہدایت ہے, یہ قرآن کیا ہے, ہدایت ہے. ہاں اور پھر رحمت بھی ہے مومنین قوم کے لیے. ہدایت کس کو کہتے ہیں تمہیں پتا ہدایت کی کیا تفسیر ہے؟ جب کبھی بندے کو کبھی بھی کسی اسلامک کام میں رہنمائی کی ضرورت پڑے, رہنمائی کی گارڈ کی گارڈین کی ضرورت پڑے تو ایسی صورت میں قرآن ان کے لیے رہنمائی کرتا ہے, قرآن ان کے لیے رہنمائی کرتا ہے. اسی لیے قرآن کریم میں سورۃ البقرہ میں اللہ پاک نے بیان فرمایا ما انزلنا من البینات والہدا من بعد ما بیناہ, ہم نے نازل نہیں کیا مگر واضح کتاب. بینات سے مراد وہ باتیں ہیں جس کا سمجھنا عوام کے لیے آسان ہے, اور ہدا سے وہ باتیں ہیں وہ سمجھ میں نہیں آئے گی جب تک علماء کے سامنے آپ نہیں بیٹھو. قرآن میں دونوں باتیں اللہ نے, اسی لیے صحابہ کرام نبی صلی اللہ علیہ وسلم کے سامنے بیٹھے اور قرآن کو سمجھے, اسی لیے احادیث اتنی زیادہ سامنے آئی. اور نبی علیہ الصلوۃ والسلام کی احادیث یہ قرآن کی شرح ہے, جب تک قرآن باقی رہے گا میرے نبی کی شرح احادیث سنت باقی رہے گی. حدیث میں آتا ہے من شغلہ القرآن المسألتی، جو قرآن کریم کو پڑھتا رہتا ہے، معنی سمجھتا رہتا ہے، اس کی تفاصیل سمجھتا رہتا ہے اور اس کے پاس ٹائم نہیں دعا کرنے کا، میرے نبی نے فرمایا میں اس کو دعا کرنے والوں سے زیادہ عطا کروں گا، دعا کرنے والوں سے. اسی لیے سید احمد شہید رحمت اللہ علیہ کیا فرماتے ہیں، عجیب بات فرمایا، قرآن تزکیہ کے لیے سب سے بڑی کتاب ہے. تم چاہتے ہو کہ تمہارا دل صاف ہو، تمہارے دل سے قدورت ختم ہو، تو تم قرآن کریم کو پڑھو. ایک دن آئے گا اگرچہ ٹائم لگے گا، لیکن یہی قرآن تمہاری ہدایت کے لیے ذریعہ بن جائے گا، ہدایت کے لیے ذریعہ بن جائے گا. اسی لیے سید اسماعیل شہید رحمت اللہ علیہ فرماتے ہیں جب تم قرآن کو پڑھو. بھائی یہ باتیں ہیں نا، میں زہر سے لے کر عصر تک بیٹھا دو آیت کے لیے، زہر سے لے کر ابھی عصر تک جلدی جلدی دوڑتی ہوئی آیا، اتنی تفاصیر یہاں وہاں فلاں. یہ اس لیے نہیں کہہ رہا ہوں کہ میں کچھ نہیں، میں کہہ رہا ہوں یہ قیمتی باتیں جو ہمارے اکابرین نے قرآن کے بارے میں بیان فرمائی ہے. فرمایا جب تم قرآن کو پڑھو، سید احمد شہید کیا فرماتے، قرآن کو پڑھو تو یہ نیت کرو کہ اللہ میری زبان پر قرآن پڑھ رہا ہے، یا میں اللہ سے بات کر رہا ہوں، میں اللہ سے کلام کر رہا ہوں. یہ بات سمجھنا آپ کے لیے مشکل ہے، میری زبان پر زبان میری اور اللہ قرآن پڑھے، سمجھ میں آنے والی نہیں ہے. لیکن فرماتے شاہ صاحب رحمۃ اللہ علیہ، جیسے موسیٰ علیہ الصلوۃ والسلام کوہ طور پر گئے، کیا فرماتے، کوہ طور پر گئے اور اپنی بیوی سے کیا کہا، میں اس درخت پر آگ ہے اس کو لے کر آتا ہوں. وہ آگ تو کہاں تھی، ٹھنڈی بہت تھی نا، اور بیوی کے ساتھ سفر کر رہے تھے مدین سے لے کر دوبارہ ایجپٹ کا شادی کر کے، اور بیوی پریگنٹ تھی، بچہ جننے کی تیاری، اور آگ نہیں ٹھنڈی بہت ہے، ورنہ اس درخت پر آگ نظر آتی ہے، میں ابھی لے کر آتا ہوں یہاں بیٹھ. وہ لے کر کے کیا آگ تھی، وہ آگ تھوڑی تھی. جیسے ہی درخت کے پاس پہنچے کیا آواز آنے لگی، انی انا اللہ، میں اللہ ہوں بھائی، یعنی آواز چاروں طرف سے آنے لگی. بظاہر میں آگ نظر آتی ہے لیکن وہ آگ نہیں، ظاہر میں تو آگ ہے، حقیقت میں اللہ بول رہے ہیں وہاں پر، تو قرآن کہہ رہا ہے نا، میں نہیں کہہ رہا ہوں. فرمایا اسی طرح حقیقت میں تم تو ظاہر میں تو قرآن پڑھ رہے ہیں لیکن یہ الفاظ قرآن ہیں، تم قرآن نہیں پڑھ رہے، اللہ تمہاری زبان سے قرآن پڑھ رہا ہے. یہ بات اس وقت سمجھ میں آئے گی جب آدمی قرآن کی تلاوت کرے، تو اس کے نور کے انوارات نور اس کے دلوں پر اتریں گے اور اس کا دل پھر بھرنا شروع ہو جائے گا، تب اس کو بات سمجھ آئے گی قرآن کیا ہے، قرآن کی حقیقت. اس وقت شاہ عبد القادر رائے پوری رحمۃ اللہ نے اس بات کو بیان کیا ہے کہ انتہائی درجہ یہ ہے کہ آدمی کا دل قرآن کی تلاوتوں کے انوار سے، برکتوں سے بھرنے لگے. وہ کہے میں نہیں پڑھ رہا ہوں، اللہ میری زبان پر پڑھ رہا ہے. شاہ عبد القادر فرماتے ہیں اس بات کو، معلوم ہوتا ہے کہ یہ قرآن کی تلاوت یہ ہدایت ہے اور رحمت ہے. اولئک علی ہدی من ربہم الف لام میم ذالک الکتاب لا ریب فیہ. اخیر میں کیا کہا، اولئک علی ہدی من ربہم واولئک هم المفلحون. اس میں ہدایت ہے، اس میں رحمت ہے. هو الذی ارسل رسوله بالہدی، اللہ نے ہدایت لے کر بھیجا ہے نبی صلی اللہ علیہ وسلم کو. وہدا و رحمتا لقوم یؤمنون واللہ انزل من السماء ماء فاحیا به الارض بعد موتها. اللہ نازل کرتا ہے آسمان سے پانی کو اور اس سے زمین کو زندہ کرتا ہے مرنے کے بعد. اس کی دو تفسیر ہے، دو تفسیر ہے. ایک تفسیر تو یہ ہے کہ جیسے زمین سوکھ جائے گی، ابھی ونٹر میں دیکھنا سارے درخت سوکھ جائیں گے، پھر جنوری فبروری مارچ میں پھر دیکھو گے آپ یہ سارے درخت تر و تازہ اور گرین ہو جائیں گے، زمین سے گھاس اٹھنے شروع ہو جائے گی، ابھی جو ڈرائی ہے وہ زندہ نظر آئیں گے. فرمایا اسی طرح ایک دن آئے گا تم قبروں میں زندہ دفن کیا، مردہ دفن کر دیے جاؤ گے، پھر اللہ تعالیٰ اعلان کرے گا تم زندہ اٹھ کے جاؤ گے. مرنے کے بعد. لیکن سب سے بڑی تفسیر اس آیت کی مناسبت سے مفسرین فرماتے ہیں, جیسے درخت, گھاس, دنیا کی چیزیں مردہ ہو جاتی ہے اور اس پر اللہ بارش کو برساتا ہے تو کیا ہوتا ہے, زندہ ہو جاتی ہے. فرمایا قرآن کریم ہے, تم اس کو پڑھو گے اور اس کو سمجھو گے اور اس کو یاد کرو گے, فرمایا تمہارا مردہ دل اس قرآن کے نور سے دوبارہ زندہ ہو جائے گا, دوبارہ زندہ ہو جائے گا. کیوں؟ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا ان اللہ تبارک و تعالی یرفع بهذا الكتاب اقواما ویضع به آخرین. یہی کتاب ہے قرآن جس سے اللہ قوموں کو عزت دیتا ہے, اور یہی کتاب ہے جس سے اللہ قوموں کو ذلیل بھی کرتا ہے. حضرت عمر فاروق رضی اللہ تعالیٰ نے مکہ میں ایک امیر مقرر کیا. ایک مرتبہ وہ امیر ملنے کے لیے آئے حضرت عمر رضی اللہ تعالیٰ نے کو پوچھا حضرت عمر نے کہ مکہ میں آپ کی جگہ کس کو نائب مقرر کیا ہے؟ کیا کہا انہوں نے؟ غلام کو. غلام کو مقرر کیا؟ ہاں غلام کو. غلام کو کوئی مقرر کرتا امیر المومن, وہ بھی مکہ کا جہاں کعبہ ہے؟ فرمایا ہاں ان کو قرآن بہت یاد ہے, وہ قرآن کا عالم ہے, وہ قرآن کی تفسیر جانتا ہے, معنی کو جانتا ہے. حضرت عمر نے فرمایا بس بس بس, میں نے نبی صلی اللہ علیہ وسلم سے سنا ہے ان اللہ یرفع ھذا القوم, اللہ یہ کتاب ہے, اللہ تعالیٰ اس کتاب کے ذریعے قوم کو عزت دیتا ہے. ایک غلام بھی مکہ کا امیر بنا بیٹھا. معلوم ہوتا ہے قرآن بہت بڑی نعمت ہے, بہت بڑی دولت ہے. ایک قرآن پڑھے, قرآن سمجھے اور اس کی زندگی نہ بدلے, ایسا نہیں ہو سکتا. یہ اللہ کا وعدہ ہے, یہ ہدایت ہے, یہ راستہ بتلانے والی کتاب ہے, یہ زندگی بدلنے والی کتاب ہے, یہ دستور حیات ہے جس کا دیکھنا بھی عبادت, جس کا سننا بھی عبادت, جس کا پڑھنا بھی عبادت, جس کا چمنا بھی عبادت, جس کو محبت کی نظر سے دیکھنا بھی عبادت ہے, جس کا سمجھنا عبادت, جس کے معنی ہر چیز عبادت, کی رحمت ہی رحمت ہے. فضیل بن ریاض کا واقعہ میں نے جمعہ کو کہا تھا نا, ایک ہی آیت, وہ خیمے میں گئے, سارے خیموں سے مال لوٹ لیا. بعض محدثین فرماتے ہیں سارے خیموں سے لوٹ لیا. یہ تو ہمارے سلسلے کے سب سے بڑی کڑی ہے. فضیل بن ریاض پہلے ڈاکو ہے, وہ ڈاکو نہیں, ڈاکو کے بھی سردار ہے, سب کے سردار ہے. وہ ایک خیمے میں گئے تو خیمے والا بیٹھ کر قرآن پڑھ رہا ہے اور یہی آیت پڑھ رہا ہے, الم یأن للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ. ابھی ٹائم نہیں آیا زندگی بدلنے کا اللہ کے در سے؟ بس یہی ایک آیت سنی اور انہوں نے کہہ دیا اسی وقت میری زندگی بدل گئی, اور سارے اپنے دوستوں سے کہا مال واپس کرو, آج کے بعد اب چوری نہیں کرنا ہے. جو مال سب کے تھے واپس کر دیے اور وقت کے بہت بڑے ولی بن گئے کہ سلسلے کے سردار ہیں. یہ ایک آیت سے زندگی بدل گئی, ایک آیت سے. یہی قرآن ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے سامنے جب قرآن کو پڑھا جاتا تھا فوراً غصہ ٹھنڈا ہو جاتا تھا. ایک مرتبہ حکم دیا فلاں کو پکڑ کے لے آؤ, جب لایا گیا بہت غصے میں تھے. اس نے آ کر کہا حضرت معاف کیجئے, اللہ نے قرآن میں یہ فرمایا. ایسا کہہ کر اس نے قرآن کی آیت پڑھی, حضرت عمر کا غصہ بالکل ٹھنڈا. کان وفاق, بہت زیادہ قرآن کو سمجھنے والے ٹھنڈا. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کبھی قرآن سن نہیں پاتے تھے. حدیث میں آتا ہے جب کبھی قرآن سنتے تھے تو ان کی آنکھوں سے آنسو آنسو آنسو, داڑھی تڑ ہو جاتی تھی جہاں کہیں قرآن سنتے تھے. حضرت عثمان رضی اللہ تعالیٰ عنہ, نہ سناؤ سناتا ہوں, عثمان رضی اللہ تعالیٰ عنہ مکہ مکرمہ گئے مدینہ منورہ سے, تو عشاء کی نماز کا وقت ہو گیا, تو فرمایا حضرت کھانا تیار ہے, پہلے کھانا کھا لیتے. ساتھیوں نے کہا وہاں مکہ مکرمہ کے جو ہوتے ہیں بادشاہ کے ساتھ کھانا کھا لے. فرمانی پہلے عشاء کی نماز پڑھ لیتے ہیں. عشاء کی نماز پڑھائی آپ نے اور اس کے بعد فرمایا سنت نفل پڑھ لوں. بس سنت پڑھ لی نفل, دو رکعت نفل, آخری دو رکعت نفل میں لگے ہیں. عشاء کے بعد سے لے کر الف لام میم شروع, پہلے سپارے شروع کیا, فجر کی اذان سے پہلے پہلے دوسری رکعت میں سورۃ الناس ہے, قل اعوذ برب الناس. پوری رات ایک قرآن پڑھا ہے کوئی ایسا؟ फजर में दोस्तों ने पूछा, कहा मैं तुमको भी भूल गया, मैं खाने को भी भूल गया, इसलिए कि मुझे कुरान में बड़ा लुत्फ आ रहा था, बड़ा लुत्फ आ रहा था। हमारे दिल अंदर से तोबा के जरूरत है ताकि वो शाइनिंग हो तो हम कुरान को पढ़ें। हजरत उस्मान रजी अल्लाह तआला अन्हु जब गए, फरमाया काबा खोलो, काबा को खोला गया तो वहां जहां नबी सल्लल्लाहु अलैहि वसल्लम 6 रकात पढ़ी थी काबा के अंदर में, वहीं पर खड़े हो गए ईशा के बाद, 2 रकात में पूरा कुरान पढ़ा, 2 रकात में पूरा कुरान पढ़ा। अल्लाह, हजरत अली रजी अल्लाह तआला अन्हु सुभान अल्लाह, फरमाया मेरे ऐसे ऐसे दोस्त थे वो सारे इंतकाल कर गए। वो कैसे थे वो? फरमाया वो कुरान को जो पढ़ते थे तो वो इतना रोते थे जैसे बच्चा मां के सामने रोता है। वो सारे चले गए, अब मेरी बारी है जाने की। मेरे नबी ने मुझे फरमाया, ये इंतकाल के कुछ दिन पहले हजरत ने ये बात बयान फरमाई, फरमाया अब मेरा वक्त आ रहा है। और मेरे नबी ने फरमाया, मुझे कहा है कि अली तेरी दाढ़ी को तेरे खून से लोग रंगेंगे, कलर करेंगे, यानी लाल कर देंगे तुम्हारी दाढ़ी को, तुम्हें ज़बह करेंगे। तो ये जो बातें हैं जिसको मैंने आपके सामने बयान की, कितनी बयान करेंगे आप? क्या कह रहे अल्लाह पाक? वल्लाहु अंजल मिनस्समाइ माअ, अल्लाह ने आसमान से पानी को उतारा, फिर उस पानी के जरिए जमीन को जिंदा किया उसके मुर्दा होने के बाद। इन फी ज़ालिका लआयतन लिक़ौमी यस्मऊन, इसमें निशानी है उन लोगों के लिए जो कुरान को सुनते हैं। मालूम होता है कुरान का सुनना भी बहुत बड़ी दौलत है। आदमी नहीं पढ़ सकता है, आजकल तो सुनना कितना आसान है, लगा दिया किसी शेख का सूरह बकरा, सूरह बकरा सुनी, फिर सूरह आले इमरान सुनी, फिर सूरह निसा सुनी, सुनता हुआ चला जाता है। कुरान से मोहब्बत है, मैं कुरान सुनता रहूंगा। ऐसे भी लोग थे जिनको कुरान पढ़ते नहीं आता, उस जमाने में रिकॉर्डिंग नहीं था, तो कुरान खोल कर उंगली से देखते थे और कहते अल्लाह तूने सच कहा, सच कहा, सच कहा। ऐसे कुरान खत्म करने वाले जिनकी भी मगफिरत हो गई है, क्योंकि कुरान अल्लाह की किताब है। कभी खोल कर मोहब्बत की निगाह से देख लिया, कभी इसको, हजरत मौलूदियान में तशरीफ लाए थे, मगरिब का वक्त था, अजान के 1 मिनट बाकी थी, हजरत ने लाओ कुरान लो, वो कहा अगर 1 मिनट बाकी अजान की, मुझे पता है 1 मिनट बाकी है, लेकिन मैं कम से कम कुरान को देख तो लू, देखने का तो मुझे सवाब मिल जाएगा। ऐसे भी अल्लाह वाले थे, हजारों वाकयात है कुरान की, अहादीस बड़ी पड़ी है। मुझे सिर्फ इतना कहना है कि अल्लाह पाक ने हमारी इस मस्जिद में दरस कुरान का एक मौका दिया है, और अल्हम्दुलिल्लाह मेरे लिए तो एक आदमी भी बैठे तो बराबर है, मेरे लिए हजारों बैठे बराबर है, बैठना तो बैठना उनकी मर्जी है, लेकिन हमारा काम है कि मरते दम तक अल्लाह जब तक जिंदा कर रखे मैं अल्लाह से कुरान के सामने दुआ करता हूं, अल्लाह मुझे इखलास के साथ तफसीर और कुरान के मानी टूटी फूटी अल्फाज में अल्लाह मुझे समझाए कि मैं लोगों को समझाने वालों में से बनूं, और अल्लाह पाक मेरी छोटी सी मेहनत को अल्लाह कबूल कर ले जो इस मस्जिद कुबा में अल्हम्दुलिल्लाह 14 साल से जारी है। अल्लाह इसको जारी सारी रखे, मेरी मौत तक, आखिरी सांस तक, बल्कि मैं दुआ करता हूं कि मैं तफसीर ही करता हूं और अल्लाह पाक मेरी रूह निकाले, ऐसी मुबारक मौत अल्लाह मुझे नसीब फरमाए, और सुनने वालों को भी अल्लाह इसकी बरकात से, अल्लाह उनके सीनों को नूर से भर दे, बरकात से उनके सीनों को भर दे और उनके घरों को भर दे। अल्लाह जजाए खैर दे जो कुरान को सुनते हैं और सुनने का शौक रखते हैं, और रखना चाहिए, इतनी बड़ी किताब है अल्लाह की। मेरी किताब अगर कोई पढ़े, ओ वाह मेरे छपवाई है ना, वो हजमे पढ़ रहा था, वो हज में मेरी एक दुआ की किताब है, तो एक आदमी तवाफ में पढ़ रहा था वो जो एक्सेप्टेड दुआ है, तो मैं इतना खुश हुआ कि मेरी दुआ तवाफ में पढ़ी जाती, मुझे कितना सवाब मिलेगा। अरे अल्लाह के बंदे, ये अल्लाह की किताब है, इसको हम पढ़ेंगे तो अल्लाह कितना खुश होगा, और क्या उसकी बख्शीश नहीं करेगा। मौलाना ज़करिया साहब रहमतुल्लाह फ़ज़ाइल कुरान में एक बात लिखी है कि आदमी जब जो कुरान खूब पढ़ता है, कुरान से बहुत मोहब्बत करता है, कफन और उसके बदन के दरमियान में कोई चीज हरकत करती होगी, शायद उसमें आपने पढ़ी हो, वो रिवायत है फ़ज़ाइल, हरकत करती होगी, मलिकुल मौत आएंगे, पूछेंगे कौन है, कहा मैं इसका कुरान हूं, मैं अलग नहीं होऊंगा, इसलिए कि ये मुझसे अलग नहीं हुआ दुनिया में, तो आज भी मैं इसकी सिफारिश करूंगा। تو یہ قرآن ہے. اللہ پاک ہمیں پڑھنے کی توفیق عطا فرمائے, اللہ پاک ہمارا بیٹھنا اللہ قبول فرمائے. اللہم لک الحمد کما انت اہل وصلی علی سیدنا محمد کما انت اہل وفضل ما انت اہل فانک انت اہل التقوى واہل المغفرة یا ارحم الراحمین یا ذا الجلال والاکرام یا حی یا قیوم. اللہ ہمارا بولنا اے اللہ قرآن کے الفاظ کو سمجھنا سمجھانا تو قبول فرما لے, اے اللہ قبول فرما لے اور مرتے دم تک قبول فرما, اور مرتے دم تک یہ عبادت اور یہ کام کرنے کے میں توفیق نصیب فرما. سننے والوں کو اے اللہ ان کو ان کی نسلوں کو قرآن کی برکت سے قبول فرما, اے اللہ ہماری نسلوں کو قرآن کی برکت سے قبول فرما, اے اللہ قرآن کی برکت سے ہماری زندگیوں میں انوارات نصیب فرما, برکات نصیب فرما. اور جہاں جہاں لوگ سن رہے ہیں گھروں میں بیٹھ کر میری مائیں اور بہنیں اور بھائی اور اسی طرح ویب سائٹ کے ذریعے اور اسی طرح جہاں جہاں لوگ سن رہے ہیں اور سنانے والے سب کو اللہ قبول فرما, اللہ سب کو قبول فرما, سب کو عافیت نصیب فرما, سب کو عزت نصیب فرما, سب کو سکون نصیب فرما. اے اللہ یہی قرآن ہمارے لیے قبر میں اور قیامت کے دن نجات کا ذریعہ بنا, راحت کا ذریعہ بنا, سکون کا ذریعہ بنا, سفارش کا ذریعہ بنا, جنت میں لے جانے والا اس کا ذریعہ بنا. یا اللہ یا رحمان میری مغفرت فرما, میرے اہل و عیال کی مغفرت فرما, ہمارے ماں باپ کی مغفرت فرما, ہمارے دوست احباب کی مغفرت فرما, ہم سے تعلق رکھنے والوں کی مغفرت فرما, ہم سے محبت کرنے والوں کی مغفرت فرما, دوست احباب کی مغفرت فرما, مریدین اور متعلقین کی مغفرت فرما, اے اللہ پوری مجمع کی مغفرت فرما, پوری امت کی مغفرت فرما, ہمارے اساتذہ اور شیوخ کی مغفرت فرما, پوری امت کے حال پر رحم فرما, زندوں کی مغفرت فرما, مردوں کی مغفرت فرما, اللہ ایمان پر قائم دائم فرما, ایمان کی موت نصیب فرما. وصلی اللہ تعالی علی خیر خلق سیدنا محمد وعلی وسلم.